انٹرنیشنل برادری کی ہمیں ہیلپ چاہیے, اور اس بار جو ایک تاثر دیا جا رہا ہے کہ بجائے اس کے امریکہ پاکستان سے یہ کہے ڈو مور, یہ پاکستان کا یہ خیال ہے کہ اس بار ہمیں, ہمارا کلیم ہے کہ جو انٹرنیشنل برادری ہے ان کو ڈو مور کرنا پڑے گا ٹیررزم کے حوالے سے, تاکہ
رزلٹ جو ہے وہ دیے جائیں. اچھا جی کیپٹن شاہین, آپ بتائیں, آج نیو یارک ٹائمز کی یہ خبر ہے جس کے مطابق اوباما انتظامیہ کوئی 8 نئے F-16 جہاز پاکستان کو بیچنے کے لیے تیار ہے, کچھ بتائیے ان جو جہاز کی کیا اہمیت ہے, ان کا استعمال کیا ہوگا؟
دیکھیے یہ بڑی اچھی خبر ہے, اور یہ ایک قسم کی باڈی لینگویج پہلے بتا رہی ہے کہ انشاءاللہ بڑا کوآپریٹو ایٹیٹیوڈ رہے گا وائٹ ہاؤس میں پریزیڈنٹ اوباما کا. یہ ایک انفنش ایجنڈا تھا جس میں 8 F-16 جو ہیں وہ ہمارے, میرا خیال ہے 2005 میں شاید کمٹمنٹ تھی, اس کے حساب سے یہ ہمارے انہوں نے دینے تھے, انہوں نے کمٹ کیا ہوا تھا, اور اس کی انہوں نے یہ موقع ٹھیک سمجھا جب پرائم منسٹر یہاں آئے ہیں, اعلان کر دیا پہلے. تو یہ لینے کے بعد, 8 لینے کے بعد ہمارا جو فلیٹ ہے, مجھے ایگزیکٹ نمبر یاد نہیں, آئی تھنک 25 ہیں, وہ کمپلیٹ ہو جائے گا. اور یقیناً جو دفاعی ہمارا ایک پورا حصار ہے جو ہمیں خطرات لاحق ہیں ہمارے انفارچونیٹ نیبر سے, اس کے لحاظ سے جو تیاریاں ہمیں منیمم جو ہماری تیاریوں کا ایجنڈا رہتا ہے اس میں ان کی بڑی افادیت تھی F-16 کی, 8 کی, اور یہ بڑی دیر سے ہمارے ان کا منتظر تھے کہ امریکہ جو ہے اپنے وعدے کو پورا کرے, اور انہوں نے یہ موقع غنیمت سمجھا. یہ بہت خوش آئند بات ہے, اور اس کا ہمارا ڈیفینیٹلی ایئر ڈیفینس جو ہے اس میں ایک جو پوری ایک کانفیڈینس اور ایک پوری جو ہماری لائن ہے F-16 کو پوری ہو جائے گی, اور ڈیفینیٹلی پاکستان دفاعی لحاظ سے بہتر پوزیشن میں آ جائے گا.
اچھا جی علی اکبر مرزا, آپ اگر F-16 کے بارے میں کچھ کہنا چاہیں تو ضرور کہیں, لیکن ساتھ ساتھ یہ بھی بتائیے کہ ہمارے علم میں ہے کہ پاکستان میں جوہری مواد کو محدود کرنے کے لیے امریکہ اس وقت خواہش مند ہے, اس سلسلے میں کوئی بات چیت ہوئی ہے؟
اس سلسلے میں بات چیت جو ہے وزیر اعظم صاحب کے دورے سے پہلے ہی جو مختلف ادارے ہیں, وزارت خارجہ ہے, پینٹاگون ہے, اور دوسرے حساس ادارے ہیں, ان کے درمیان ہوتی رہی ہے, اور اس ملاقات کی تیاریاں ہوتی رہی ہیں. پاکستان کی خواہش رہی ہے کہ امریکہ پاکستان کے ساتھ اسی قسم کا جوہری معاہدہ کرے جو کہ انڈیا کے ساتھ وہ کر چکا ہے, اور امریکہ کو اور مغربی دنیا کو تشویش ہی ہے کہ پاکستان جوہری ہتھیار بڑے پیمانے پر پروڈیوس کر رہا ہے, اور کیونکہ ان کے نقطۂ نظر کے حساب سے پاکستان زیادہ اسٹیبل کنٹری نہیں ہے, لہٰذا ان کو ہر وقت تشویش لگی ہوتی ہے کہ بھئی یہ جوہری ہتھیار کسی غیر ذمہ دار ہاتھوں میں, دہشت گردوں کے ہاتھوں میں نہ آ جائیں, یا پھر پاکستان کی حکومت پہ ہی, کیونکہ ریسنٹلی سروے یہ جو کاروائی فوج نے شروع کی, اس سے پہلے تو دہشت گردوں کی گرفت جو ہے اسلام آباد کی گرفت کچھ تنگ ہوتی بھی نظر آ رہی تھی, تو یہ بھی خدشہ ہوتا ہے کہ پاکستان میں کہیں دہشت گرد حکومت نہ سنبھالنے یا سول وار کی صورت نہ ہو جائے, تو اس حوالے سے تشویش ہے, اور جوہری ہتھیاروں پہ کنٹرول اور کمی کرنے کے لیے امریکہ اور مغرب کا دباؤ ہمیشہ رہا ہے. جہاں تک معاہدے کا تعلق ہے, انڈیا اور امریکہ کے درمیان جس طرح کا معاہدہ ہوا, اسی طرح کا معاہدہ پاکستانی حکومت کے ساتھ کرنا, تو میرے خیال سے اس کا جواب تو پہلے ہی سامنے آ چکا ہے کہ یہ ممکن نہیں ہوگا, اور امریکی حکومت اس میں زیادہ دلچسپی نہیں رکھتی. البتہ وہ یہ چاہتے ہیں کہ پاکستان جوہری ہتھیاروں کو محفوظ بنائے اور ان میں کمی کرے, اور کچھ اور ان کی سیکیورٹی اور سیفٹی کو انشور بنائے, کیونکہ امریکہ کا ہمیشہ سے نقطہ نظر رہا ہے یہ رہا ہے کہ پاکستان کو سب سے بڑا خطرہ دہشت گردی سے ہے. پاکستان کا نقطہ نظر رہا ہے کہ جی ہمیں سب سے زیادہ بڑا خطرہ بھارت کی طرف سے ہے.
جی جی
میرے خیال سے ایف پیک کی پالیسی جو ہے وہ بھی ڈسکس ہوگی, اوباما صاحب کی جو پالیسی تھی ان کے برسر اقتدار آنے کے بعد, کہ انہوں نے انڈیا اور افغانستان اور پاکستان کے درمیان بہتر تعلقات کے لیے یہ نظریہ پیش کیا تھا کہ افغانستان میں امن قائم ہونے کا راستہ پاکستان سے جاتا ہے, وہ تقریباً ناکام ہو چکی ہے, اس لیے کہ میں نے 2009 میں ہی یہ لکھا تھا جب یہ باراک اوباما صاحب نے پالیسی شروع کی تھی کہ انڈیا کو شامل کیے بغیر اور انڈیا اور پاکستان کے درمیان مسائل کو حل کیے بغیر پاکستان کبھی بھی یہ افورڈ نہیں کر سکتا کہ اپنی مغربی سرحدوں سے مکمل طور پر غافل ہو جائے اور جو بھی وہاں وہ چاہتا ہے کہ افغانستان میں اس کا اثر و رسوخ رہے اس کی طرف سے وہ چشم پوشی نہیں کر سکتا. تو یہی وجہ ہے کہ ان کی ایف پیک پالیسی ناکام ہو گئی. تو یہی سارے گفتگو ابھی تک چل رہی ہے کہ پاکستان کا تعاون چاہیے, چاہیے کس حد تک تعاون بغیر کشمیر کے مسئلے کو حل کیے ہوئے مل سکتا ہے امریکہ کو پاکستان سے, کیونکہ مجھے نہیں لگتا کہ امریکہ کشمیر کے مسئلے کے حل کے لیے انڈیا پر کوئی دباؤ ڈالنے میں انٹرسٹڈ ہے.
اچھا,
اور پاکستان یقیناً پاکستان کے نزدیک کشمیر کا مسئلہ سب سے اہم ہے, لہذا بات ہمیشہ وہیں آ جاتی ہے کہ کچھ ہتھیار لے لو, کچھ پیسہ لے لو اور یہ دہشت گردی کے خلاف کاروائی کرو. تو اس میں کہاں تک پیش رفت ہوتی ہے یہ ابھی ملاقات کے بعد صورتحال سامنے آئے گی.
جی جی, کیپٹن شاہین, آپ کے بھی علم ہے کہ امریکہ میں سب سے زیادہ جو تشویش ہے وہ اسی حوالے سے ہے کہ جوہری ہتھیار محفوظ ہاتھوں میں رہیں. اس سلسلے میں آپ کیا بتانا چاہیں گے سننے والوں کو؟ جی جی جی, کیپٹن شاہین, آپ کی آواز ٹھیک سے نہیں آ رہی ہے, ذرا سا آپ اپنا ڈائریکشن تبدیل کریں تاکہ ہم آپ کو سن سکیں.
جی میں یہ پہلے نہ آؤں.
جی 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 جی,
میں گزارش کر رہا تھا کہ یہ تشویش صرف امریکہ کو نہیں, یہ تمام ویسٹرن کنٹریز کو پاکستان کے بارے میں میں سمجھتا ہوں کسی حد تک ان کا یہ شک جائز بھی رہا پاس ماضی میں. لیکن اب دیکھیے, پچھلے سال سے جب سے ہماری آرمی نے ضرب عضب جو ایکسرسائز کی اور جو اتنے زبردست قسم کے انہوں نے ریزلٹس پروڈیوس کیے اور کنٹرول پورا کر لیا اس ایریا میں, جو کہ تمام امریکہ اور دوسری جو نیٹو کی فورسز تھی وہ نہیں کر سکی خود اپنے طور پہ, تو ان کو اس سے کانفیڈینس ڈیفینیٹلی بلڈ ہوا ہے کہ پاکستانی آرمی جو ہے یہ اس قابل ہے کہ جب یہ ریزلٹس لینا چاہیں اور ان کو اگر سوٹ کرے تو یہ اپنا ریزلٹ لے سکتے ہیں. تو یہ ابھی وہ خطرہ میں سمجھتا ہوں جوہری ہتھیار کی جو خدشہ تھا کہ یہ طالبان کے یا ایسے لوگ جو ہیں جو کہ ٹیررزم کو پروموٹ کرتے ہیں ان کے ہاتھ میں نہ آ جائے, وہ خطرہ اب تو اتنا نہیں رہا میرے خیال میں, رہنا نہیں چاہیے. وہ ہے تو وہ سیاسی طور پہ ہو سکتا ہے لیکن رہنا نہیں چاہیے. تو میں سمجھتا ہوں کہ اس کے بارے میں شاید امریکہ اتنا وریڈ نہیں ہے ابھی, لیکن پھر بھی یہ ایک مسلسل بات ہے. اور میرا خیال ہے اسی لیے ہماری گورنمنٹ جو پرائم منسٹر یہاں آئے ہیں اور جب وہ بار بار کہتے ہیں کہ ہمیں انٹرنیشنل جو یہ جو مسئلہ ہے ٹیررزم صرف پاکستان کا نہیں ہے, پوری دنیا کا مسئلہ ہے, تو اس لیے اس میں پوری دنیا کو ہمارا ساتھ دینا چاہیے. ہم بڑا سفر کر رہے ہیں, پوری آرمی ہماری جو ہے اس میں انوالو ہے اس وقت, وزیرستان کا ایریا سارا افغانستان کی سرحدوں پہ. تو میں سمجھتا ہوں کہ اس میں یہ کلیم ہمارا جو سب سے بڑا اس میٹنگ میں بھی ہے کہ ہمیں ریکگنائز کیا جائے کہ ہم نے جو کہ کیا گیا ہے کہ ہم نے خاطر کا ریزلٹ جو ہے وہ کیے ہیں, اور جو ضرب عضب تھی یہ ایک نیک نیتی کی اور بڑی ہی پروڈکٹیو ایکسرسائز تھی جس میں پاکستانی فوج نے اور پاکستان گورنمنٹ نے بالکل وہی ریزلٹ حاصل کیے ہیں جو چاہتے تھے.
کیپٹن شاہین, یہ بتائیے کہ ہم نے بھی سنا ہے کہ سرمایہ کاری کے حوالے سے کچھ پیش رفت ہوئی ہے اور شاید یہ سب سے بڑی کامیابی رہی ہے اس وقت وزیر اعظم کے امریکی دورے کی, کچھ اس حوالے سے بتائیے کہ آپ اوورسیز پاکستانیز کو دیکھتے ہیں, کیا اس سلسلے میں پیش رفت ہوئی ہے, کیا لوگ اس وقت پاکستان میں سرمایہ لگانے کے لیے تیار ہیں؟
جی, یہ جو میٹنگ ہوئی کل چیمبر آف کامرس میں, یہ اس سے اندازہ لوگوں کے انٹرسٹ سے اندازہ ہوا کہ لوگوں میں کچھ کانفیڈنس سیکیورٹی کا اور سٹیبلٹی, گورنمنٹ کی سٹیبلٹی کا ضرور آیا ہے, جس کے حوالے سے جس کی وجہ سے اور جو جس طرح پاکستان کے اندر انویسٹمنٹ چائنا سے آ رہی ہے اور انویسٹمنٹ ہو رہی ہے اور جس طرح کام ہو رہے ہیں کنسٹرکشن کے اور بلڈنگ اور انرجی اینڈ آل دیٹ, تو اس سے ان لوگوں میں کانفیڈنس, ان کو یہ پتا تو تھا لیکن صرف ان کو یہ خوف تھا پچھلے سالوں میں سیکیورٹی کا, تو وہ ایلیمنٹ بھی ابھی ٹیک جو کافی بہتر ہے. آپ دیکھ رہی ہیں پچھلے ایک سال سے جو کراچی کے حالات ماشاء اللہ بہت بہتر ہیں, اللہ کرے کہ اور بھی بہتر ہوں پنجاب میں بھی, اور پھر اسی طرح गवर्नमेंट जो है खास तवज्जो दे रही है इन्वेस्टर्स जो है उनको, उनकी सिक्योरिटी की भी और उनकी जो लीगल सिक्योरिटी है वहां पे इन्वेस्टमेंट की उसके बारे में भी। तो ये जो अभी इतना इंटरेस्ट लिया गया है यहाँ पे इस मीटिंग के अंदर अमेरिकन इन्वेस्टर्स का, तो उससे अंदाजा ये हुआ कि लोग बदल रहे हैं, लोग ये फील कर रहे हैं कि पाकिस्तान सरदस्त इस वक्त एक अच्छी मार्केट है इन्वेस्टमेंट करने के लिए। पाकिस्तान अपने हमारे जो है वजीर तजारत अपने इसहाक डार साहब,
अच्छा,
इसहाक डार साहब भी थे और मौजूद, और जाहिर है कि उन्होंने उनको एक्सप्लेन भी किया, तो उनका भी ये ख्याल है कि यहाँ के लोग जो है वो काफी एक्साइटेड हैं, बहुत कुछ जानना चाहते हैं और उनको पूरी इन्फॉर्मेशन जो है फर्दर उसका फॉलोअप भी होगा इस मीटिंग का डेफिनेटली यहाँ पे भी और पाकिस्तान के अंदर भी।
अच्छा।
इनको बुला के तो उसके लिए खातखा रिजल्ट मौजूद है।
अच्छा, आप दोनों हजरात चंद मिनट और रहें हमारे साथ। मैं आप लोगों को याद दिलाऊं कि आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से जहां रंग सुन रहे हैं और हम बात कर रहे हैं वजीर आजम नवाज शरीफ और अमरीकी सदर बाराक ओबामा के दरमियान वॉशिंगटन में मुलाकात के बारे में। इस वक्त हमारे साथ अली अकबर मिर्जा हैं जो डेमोक्रेटिक पार्टी के लिए हिकमत अमली मुरतब करते हैं, और उनके साथ हैं पीएमएल नून के सीनियर रहनुमा कैप्टन शाहीन भट्ट। इस वक्त एक मुख्तसर वक्फा लेते हैं। जी, तो क्योंकि मियां नवाज शरीफ के दौरे अमेरिका के हवाले से कुछ लोगों ने हमें कॉल किया है, बहुत मुख्तसर उनको सुनते हैं। मियां वाली से कॉल किया है कलीमुल्ला नियाजी ने। कलीमुल्ला नियाजी
जी, मैं ये सवाल करना चाहता हूँ कि पहली बात तो ये है कि जो अमेरिका ने हमारे F-16 रोके हुए थे कई सालों से, हमारे पैसे भी लिए हुए थे, क्या वही मिल रहे हैं या ये नया कोई मुआहदा हुआ है। दूसरा सवाल ये है कि पाकिस्तान के एक साबिक वजीर और मशहूर साइंसदान डॉक्टर तौर रहमान साहब ने पिछले दिनों ये कालम लिखा था कि हमें अमेरिका से होशियार रहना चाहिए, उनके पास जदीद तरीन जो मवासलाती निज़ाम आ रहा है और वो एक कई इक्विपमेंट में वो उन्होंने जासूसी का निज़ाम नसब कर दिया है,
तो उस बारे में क्या कॉल करने का। और हम मियांवाली से हमें कॉल किया है मुरीद खान ने। जी जनाब, कहिए।
अस्सलाम वालेकुम जनाब, दोस्त से याद कर रहा हूँ। मैं कहता हूँ कि हमारी खुशकिस्मती है कि एक मंझा हुआ साइंसदान हमारी कैदत कर रहा है, तो इंडिया को बहुत तकलीफ है जो पाकिस्तान असद में कामयाबी हासिल कर रहा है, तो वो चाहता है कि पाकिस्तान इसमें नाकाम रहे। बाकी बलोचिस्तान
शुक्रिया आपकी कॉल करने का। और हमें कॉल किया है लकी मरवत से, इनामुल्ला ने कॉल किया है लकी मरवत से। जी जनाब, वालेकुम सलाम।
मैडम, नवाज शरीफ साहब ने इलेक्शन कैंपेन के दौरान कौम से ये वादा किया था कि वो इक्तदार में आकर कचकोल तोड़ देंगे, तो अब हम मीडिया पर देख रहे हैं कि वो अपने साथ एक बड़े साइज का कचकोल ले चुके हैं, तो क्या ये कौम के साथ जो है ना मजाक नहीं है? थैंक यू।
और देर से कॉल किया है लियाकतुल मुल्क ने।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
मोहतरमा, अल्लाह का बड़ा एहसान है कि इस वक्त वो नवाज शरीफ ओबामा के साथ नहीं मिल रहे हैं, जिनके बारे में या जिस मुल्क के बारे में ये कहा जा रहा था कि उनके एटमी असासे जो है उन तक तालिबान की रसाई हो जाएगी या उनकी जो इकानमी है वो ख़त्म हो रही है और वो डिफ़ाल्टर हो रहे हैं, अब वो एक ऐसे पाकिस्तान के सरबरा वहाँ मौजूद है और एक बड़ी सुपर पावर के सरबरा से बात कर रहे हैं, जिनके बारे में ये भी कहा जा रहा है कि दुनिया की तीसरी बड़ी एटमी कुव्वत बन रही है।
अच्छा, शुक्रिया आपके कॉल करने का। और हमें कॉल किया है कोहाट से खान अकबर आफरीदी ने।
अस्सलाम वालेकुम जी।
वालेकुम सलाम।
बहुत अरसे के बाद जिस तरीके से अमरीकी सदर ओबामा ने पाकिस्तान की अहमियत और कुर्बानियों को तस्लीम किया है, इस सिचुएशन से नवाज शरीफ कितना फायदा उठा सकते हैं? ये नवाज शरीफ के मुस्तकबिल के ऊपर बात है अभी, आया वो तारीफ में कामयाब वजीर आजम शुमार होंगे या नाकाम?
अच्छा, शुक्रिया। हमारे पास वक्त बहुत कम होता है। हमें कॉल किया है ताहिर बशीर ने। कहाँ से कॉल कर रहे हैं आप?
वालेकुम, मैं तहसील से कॉल कर रहा हूँ।
अच्छा जी, कहिए।
तो मैं आपके टॉपिक से अलहदा बात करूंगा। मैं हमारे तक चाहता हूँ, मैं कहता हूँ कि इंडिया पाकिस्तान से अल्लाह में चाहता है कि ये दहशत गर्द कंट्री है।
आपकी आवाज़ ठीक से नहीं आ रही है, एक और कॉलर को लेते हैं क्योंकि हमारे पास बहुत सारे मौजूदात हैं। चित्राल से मोहम्मद शफी जी, जनाब कहिए।
अस्सलाम वालेकुम, शफी चित्राल बूनी से बात कर रहा हूँ। ये मेरा सवाल ये है कि जौहरी मुआहिदा जो है ये हमें अगर होता भी है तो उससे हमें खतरा नहीं है। हमें अगर खतरा है सिर्फ हिंदुस्तान के पास जो कुछ होना चाहिए उससे बढ़कर हमारे पास होना चाहिए।
शुक्रिया आपके कॉल करने का। और असलम नियाजी ने कॉल किया है मियाँ वाली से। जी जनाब जल्दी से कहिए।
जी नफीसा साहब अस्सलाम वालेकुम।
वालेकुम सलाम।
पेरी साहब ने ये जो नवाज शरीफ साहब से कहा है कि अभी जो है ना मजीद मतलब है आपको कुछ काम करना होगा, तो क्या करें? मतलब है हमने इतनी कुर्बानियां दी हैं, इतनी बेबहा शहादतें दी हैं, अभी और क्या हमसे मांगते हैं? अमरीका क्या मांगते हैं?
अच्छा, बस एक और कॉलर जी आके पेशावर से, और ये बिल्कुल आखिरी कॉलर है जी।
वाजिद अस्सलाम वालेकुम, वाजिद महमूद बोल रहा हूँ पेशावर से। मैं ये करना चाहता हूँ। हेलो
जी 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 कहिए।
हमारा ग्वादर और कराची ये दो सनअती इलाके हैं, इनमें सनअती जोन बना के उनको ऐसी सिक्योरिटी देनी चाहिए जिस तरह लंदन या वाशिंगटन को सिक्योरिटी मिली।
बहुत शुक्रिया आपके कॉल करने का जी। क्योंकि हम अनकरीब अली अकबर मिर्ज़ा और कैप्टन शाहीन बट को खुदाफिज कहेंगे। अली अकबर मिर्ज़ा, आपने हमारे कॉलर्स को भी सुना, पहले तो ये बताइए कि ये जो F-16s हैं इनकी क्या इफादियत आप देखते हैं? कहते हैं कि टेक्नोलॉजी जो है वो तेज़ी से तरक्की करती जा रही है और ये F-16s शायद इतने कारामद नहीं रहे, आपकी अपनी राय क्या है? दूसरा ये जो सवाल है डू मोर, इस पर इस वक्त अमरीका क्या चाहता है पाकिस्तान से?
देखिए जहाँ तक टेक्नोलॉजी का ताल्लुक है, जाहिर बात है कि वो दिन ब दिन तरक्की कर रही है और ये F-16 जो तैयारे मॉडल्स वगैरह इनके मुख्तलिफ आते रहे हैं, इनमें मुख्तलिफ इक्विपमेंट इनमें एक्सेसरीज जिन्हें कहा जाता है वो इंस्टॉल होती हैं, उस निकाल ली जाती हैं, उसको आगे बढ़ाया जा सकता है, उसको इम्प्रूव किया जा सकता है, बहुत सी चीज़ें हो सकती हैं। लेकिन मसला यह है कि पाकिस्तान ये F-16 अमेरिका के नुक्ते नजर से पाकिस्तान F-16 जो है वो दहशतगर्दों के खिलाफ नहीं इस्तेमाल कर सकता, बल्कि किसी मुल्क के साथ ही जंग में इस्तेमाल हो सकता है और वो मुल्क मोस्ट प्रॉब्ली इंडिया ही हो सकता है, इसलिए कि पाकिस्तान की जंगें इंडिया के साथ ही हुई हैं और अमेरिका जो है वो अमेरिका पर इंडिया का भी जाहिर बात है कि दबाव है कि वो इस तरह के हथियार कोई पाकिस्तान को ना दे के जिससे पाकिस्तान इंडिया के नुक्ते नजर के हवाले से जो उनका कहना है कि पाकिस्तान को कश्मीर में के कश्मीर के हवाले से किसी किस्म की महाज आरई की जरूरत हो, तो ये एक पहलू है जो इख्तलाफी पहलू है दोनों मुल्कों के दौरान। और ये तो अब डिपेंड करता है कि F-16 कौन से मिलते हैं और उसकी टेक्नोलॉजी क्या है। लेकिन जहां तक साउथ एशिया का ताल्लुक है, इंडिया और पाकिस्तान का ताल्लुक है, तो उस लिहाज से टेक्नोलॉजी जाहिर बात है कि इतनी ये पुरानी नहीं है, लेकिन फिर भी इंडिया के पास इससे बेहतर टेक्नोलॉजी मौजूद है, ये बात मेरे ख्याल से सारी दुनिया को मालूम है। जहां तक डू मोर का ताल्लुक है, तो देखिए उसमें ये दो तीन चीजें जिनका मैंने पहले जिक्र किया था कि अभी तक सर्टिफिकेशन नहीं हुई है और अप्रूवल नहीं हुआ है पाकिस्तान की एड का 2016 के लिए, अगले साल के लिए, तो ये एक पहलू मौजूद है। और डू मोर का मुतालबा इस लिहाज से भी हो रहा है कि हाल ही में जब तालिबान का हमला हुआ और कुंदूज पे उन्होंने कब्जा किया, आर्जी कब्जा किया, तो उस वक्त ये एक बड़ी तशवीशनाक न्यूज आई कि पाकिस्तानी इंटेलिजेंस ऑपरेटिव उस इलाके में मौजूद थे और उनको ट्रेस किया गया है। और इसी तरह जो तालिबान अफगान तालिबान है उनका जो डिप्टी लीडर है वो हकानी ग्रुप के साथ है और हकानी ग्रुप के साथ पाकिस्तानी हसास इदारों के ताल्लुकात इस हद तक है कि खुद पाकिस्तान भी इसको ज्यादा स्ट्रॉन्ग तरीके से डिनाई नहीं करता और ये कहा जाता है कि भाई हम सारे लोगों से तराबते रखने पड़ते हैं ताकि वक्त जरूरत काम आए। तो ये एक बहुत ही ऐसा पहलू है क्योंकि देखिए बराक ओबामा इस वादे पे और इस नारे पे बरसर इख्तदार आए थे कि वो अफगानिस्तान और इराक दोनों जगहों पर जंग का खात्मा करेंगे और वहां से अपनी फौजें वापस बुला लेंगे, लेकिन 14 साल के बाद अब उन्होंने ये ऐलान करने पे मजबूर हो गए कि जी अफगानिस्तान में अमरीकी फौज गैर मुय्यना मुद्दत तक के लिए रहेगी और نیکسٹ پریزیڈنٹ کو اب اس کا فیصلہ کرنا ہوگا. اسی طرح عراق میں بھی وہ موجود ہیں, تو یہ ان کے لیے ایک تشویشناک صورتحال ہے اور وہ سمجھتے ہیں کہ پاکستان اس سلسلے میں وہ کردار ادا نہیں کر رہا. جیسا کہ ابھی کیپٹن شاہین صاحب نے ایک جملہ کہا تھا کہ امریکہ کو یہ پتا چل گیا ہے ضرب عضب کے بعد کہ پاکستانی فوج جب چاہتی ہے اور جب ان کے مفاد میں ہوتا ہے تو وہ کاروائی کر کے کامیابی حاصل کر لیتی ہے. تو امریکہ کا یہی کہنا ہے کہ بھائی آپ ان دہشت گردوں کے حوالے سے کامیابی کیوں نہیں حاصل کرتے کہ جو افغانستان میں دہشت گردی کی کاروائی کر رہے ہیں. ان کا یہ کہنا ہے کہ پاکستانی عناصر اس میں پیچھے سے ان کی در پردہ مدد کر رہے ہیں. تو یہ ایک
جی جی اس وقت ہم کیپٹن شاہین بٹ کی طرف لوٹتے ہیں. کیپٹن شاہین, آپ نے کالرز کو بھی سنا, ظاہر ہے سب سے زیادہ جو تشویش ہے وہ یہ ہے کہ پاکستان معاشی طور پہ مضبوط بنے. اس دورے سے آپ کیا سمجھتے ہیں کہ معاشی حد تک پاکستان کو کیا فائدے ہوں گے؟
دیکھیے, گزارش یہ ہے کہ پہلے تو ویسے میں ایک چیز شیئر کرنا چاہتا ہوں کہ مجھے بڑا عجیب لگا کہ تقریباً تمام کالرز جو ہیں آپ کے وہ کے پی کے سے ہیں. میں نے دیکھا کہ سارے کے سارے, دیٹ شوز کہ اس ایریے کے لوگ جو ہیں پرابلی ضرب عضب کے حوالے سے بھی مجھے بار بار اس کا ذکر اس لیے کرنا پڑ رہا ہے کہ آفٹر آل اگر یہاں سے لوگوں نے کال کیا ہے تو مجھے ایسا لگتا ہے کہ وہ بینیفیشری ہیں ضرب عضب کے, اور شاید اسی لیے وہ موٹیویٹڈ بھی ہیں.
کیپٹن شاہین, ایک وجہ تو یہ ہے لیکن دوسری وجہ یہ ہے کہ وہاں ٹرانسمیٹر بھی ہے جس کی وجہ سے ریسپشن سب سے اچھا آتا ہے.
جی ہو سکتا ہے. اچھا دوسری بات یہ تھی کہ ایک صاحب نے سیکیورٹی کا ذکر کیا گوادر کے حوالے سے, میں اس کو تھوڑا سا ایکسپلین کرنا چاہتا ہوں کہ آرمی نے خاص طور پہ سیول گورنمنٹ کے ساتھ مل کے پوری ایک ڈویژن جو ہے وہ چائنا کی جتنی انویسٹمنٹ ہے راہداری کے حوالے سے اور گوادر کے حوالے سے وہ ریز کر دی ہے شاید یا کر رہے ہیں, جس جو کہ سیکیورٹی کی ذمہ دار ہوگی تمام انویسٹرز کی جو کہ گوادر یا جو ہماری جو معاشی راہداری ہے اس کے حوالے سے ہوگی. تو اس کے لیے حکومت جو ہے ڈیفینیٹلی بہت خاص توجہ دے رہی ہے کہ ان کی جو سیکیورٹی کے کنسرنز ہیں چائنا کے بھی اور دوسرے ممالک کے بھی جو بھی ہیں وہ ان کو ایڈریس کیا جائے. یہ تو یہ بات. اور دوسری, مدر صاحب نے جو بات کی کہ میں نے کہا کہ آرمی جب چاہتی ہے, بالکل درست کہا انہوں نے, کیونکہ آرمی تبھی چاہے گی جب ہم دیکھیے ہمیں اپنے یہ فیصلہ کر لینا چاہیے کہ وی آر ناٹ ورکنگ فار اینی ادر کنٹری, وی آر ورکنگ فار پاکستان. جب ہمارا انٹرسٹ ہوگا تو تبھی ہم چاہیں گے جو کچھ کرنا. تو اگر انہوں نے چاہا اپنے انٹرسٹ کے لیے تو بڑا اچھا کیا, کیونکہ اب یہ پہلے ہماری حکومتیں کچھ فیصلہ ہی نہیں کر پا رہی تھیں کہ یہ جو جنگ ہے یہ ہماری ہے یا کسی اور کی جنگ ہے, ٹیررزم کی جو جنگ ہے. تو اس کے حوالے سے میں افغانستان کی ڈیٹیل میں جانا اس لیے نہیں چاہتا کہ یہ تو بیان ہمارے دیا, آرمی چیف نے بھی دیا اور پرائم منسٹر نے بھی دیا کہ ہم چاہتے نہیں ہیں کہ کسی ملک میں جا کے کوئی ایکشن کریں, یہ کیونکہ ہم ایک سوورن کنٹری ہیں اور افغانستان بھی ایک سوورن کنٹری ہے اور ہم نہیں سمجھتے کہ ہمارا وہاں جا کے کوئی اسٹرائک کرنا مناسب ہوگا ان طالبان کے اوپر, کیونکہ اگر ہم یہ کرتے ہیں تو کل کو ہندوستان جو ہے اس کو بھی ایک لیڈ مل جائے گی کہ اگر وہ چاہے تو وہ بھی پاکستان میں آ کے خدا نخواستہ, جس کا انہوں نے پہلے کئی دفعہ ذکر کیا بھی کہ وہ آ کے کریں گے. تو اس بات کو ہم پروموٹ کر نہیں سکتے, لیکن مجھے یقین ہے اور یہ بڑی واضح بات ہے کہ افغانستان کے ساتھ ہماری جو گورنمنٹ ہے ہینڈ ان ہینڈ ان کو انفارمیشن کی حد تک ان ساتھ ہیلپ کر رہی ہیں بارڈر کے اوپر کہ ان کی طرف انسرجنٹ, کیونکہ ہمیں دونوں کو سروائیو کرنا ہے. یہ فیصلہ کر لیا گیا ہے اور یہ یقیناً حقیقت کا فیصلہ ہے کہ یہ نہیں ہو سکتا کہ افغانستان میں امن نہ ہو اور پاکستان میں ہو, یا پاکستان میں ہو اور وہاں نہ ہو. اور میں تو بلکہ یہاں تک بھی جاؤں گا کہ ہندوستان کے ساتھ بھی ہمارا مسئلہ یہی ہے کہ یہ پورا خطے کا خطہ جو ہے یہ جب تک اکٹھا ٹیررزم کے بارے میں کوئی کنکریٹ پلان نہیں کرے گا تو یہ نہیں ہو سکتا, ان سڑکوں کو راستوں کو بند نہیں کیا جا سکتا. یہ نہیں ہو سکتا کہ ٹیررزم جو ہے وہ صرف پاکستان کے اندر تو ہو اور افغانستان میں نہ ہو. اور ہندوستان کو بھی یہ بات جو ہے وہ وارننگ کے طور پہ لینی چاہیے کہ یہ بھی نہیں ہو سکتا کہ یہ چیزیں جو ہے یہ فلو, یہ پانی کی طرح ٹیررزم فلو کرتا ہے. اس لیے یہ پورے خطے کو اکٹھا کام کرنا ہوگا.
بہت شکریہ. ہمارے ساتھ تھے پی ایم ایل نون کے سینئر رہنما کیپٹن شاہین بٹ جو اس وقت واشنگٹن میں ہیں, اور ان کے ساتھ تھے ڈیموکریٹک پارٹی کے مشیر علی اکبر مرزا. بہت شکریہ آپ دونوں حضرات کا اور خدا حافظ.
بہت مہربانی, تھینک یو جی, اللہ حافظ.
اس کے بعد ایک مختصر وقفہ لیتے ہیں.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہم اپنے اگلے موضوع کی طرف آتے ہیں. موضوع تو جڑا ہوا ہے پہلے موضوع کے ساتھ, لیکن کیونکہ اس وقت بتایا جا رہا ہے کہ وی او اے کے نمائندہ محمد عاطف لائن پر ہیں, تو ان سے ہم باتوں کا سلسلہ جاری رکھتے ہیں. اور ہمیں جوائن کیا ہے اتھکا کالج میں لیکچرر رضا رومی نے, لیکن کیونکہ یہ بریکنگ نیوز ہے لہٰذا محمد عاطف کی طرف پہلے جاتے ہیں. محمد عاطف, یہ بتائیے کہ کیا صدر اوباما کی میاں نواز شریف کے ساتھ ملاقات ہو گئی وائٹ ہاؤس میں, اور کیا باتیں سامنے آئی ہیں؟
جی, پرائم منسٹر نواز شریف اب سے قریب 15 منٹ پہلے وائٹ ہاؤس میں داخل ہوئے ہیں, اور داخل ہوتے ہی وہ سیدھے اوول آفس میں گئے ہیں جہاں پریزیڈنٹ اوباما اور پرائم منسٹر نواز شریف نے چند لمحوں کے لیے میڈیا سے بات کی, جس میں پریزیڈنٹ اوباما نے یہ کہا کہ اس میٹنگ کا فوکس ریجنل سیکیورٹی ہے. تو ہم یہ سمجھ سکتے ہیں کہ اس میٹنگ میں افغانستان کے ساتھ پاکستان کے معاملات اور بھارت کے ساتھ پاکستان کے معاملات زیر بحث آئیں گے. پاکستان خود بھی چاہتا تھا کہ وہ ریجنل سیکیورٹی افغانستان اور بھارت پر امریکی ایڈمنسٹریشن سے بات کرے. اس کے علاوہ پرائم منسٹر نواز شریف نے کہا کہ وہ پریزیڈنٹ اوباما کے بہت مشکور ہیں کہ انہوں نے انہیں مدعو کیا سٹیٹ وزٹ پر, اور انہوں نے کہا کہ پاکستان اور امریکہ کی دوستی 70 سال پرانی ہے اور ان کی یہ کوشش ہے کہ اس دوستی کو مزید جہت بخشی جائے.
اچھا, اس وقت ہم چلتے ہیں رضا رومی کی طرف جو کہ سیاسی تجزیہ کار ہیں, اتھکا کالج نیو یارک میں پڑھاتی ہیں. رضا رومی, آپ کو خوش آمدید.
شکریہ.
آپ نے سنا, آپ سے قبل علی اکبر مرزا اور کیپٹن شاہین بٹ نے کہا, اور کیپٹن شاہین بٹ کا کہنا تھا کہ اس وقت نظر یہ آتا ہے کہ پاکستان اور امریکہ کے مفادات جو ہیں وہ یکجا ہو رہے ہیں. آپ اس سے اتفاق کرتے ہیں, اور وہ کون سے مفادات ہیں جو کہ آپ کے خیال میں اس وقت مشترکہ ہیں دونوں ممالک کے بیچ؟
دیکھیے, دو جو ہیں امور ایسے ہیں جہاں پر اتفاق رائے بالکل موجود ہے. سب سے پہلا ہے کہ دونوں ملکوں کی یہ خواہش ہے کہ افغانستان میں نیٹو کی افواج کے انخلا کے بعد وہاں پر استحکام ہو, کیونکہ اس سے نہ صرف پاکستان کی سلامتی جڑی ہے بلکہ یوں سمجھے کہ وہ جو ریجنل سیکیورٹی ہے اس پر بھی وہ بہت اثر انداز ہوتی ہے افغانستان کی صورتحال. تو دوسرا جو ہے دہشت گردی کے خلاف جو جنگ ہے یا جو ویو ہے وہ پاکستان کا بھی وہی ویو ہے, کیونکہ جس طریقے سے پاکستانی افواج پچھلے سال سے دہشت گردوں کا سامنا کر رہی ہیں تو اس سے تو اب یہ واضح ہو گیا ہے کہ ایک کنسنسس پایا جاتا ہے. اب مسئلہ جو جہاں پر آتا ہے وہ یہ ہے کہ امریکہ کی یہ خواہش ہے کہ پاکستان جو ہے وہ ایک سمجھوتا افغان طالبان اور افغان حکومت کے درمیان کروانے کے لیے ایک ثالثی کا کردار جو وہ ادا کر رہا ہے اس میں مزید تیزی آئے, اور جو گروپس جن کا حقانی نیٹ ورک کا ذکر کیا گیا پہلے آپ کے صاحب نے یہ کہا, تو وہ حقانی نیٹ ورک جو ہے یا دیگر اس طرح کے جو گروپس ہیں جو مبینہ طور پر جن کو پاکستان کی حمایت حاصل ہے, پاکستان ان کے بارے میں ان کے خلاف بھی کاروائی کرے تاکہ افغانستان میں کچھ سمجھوتے کا رستہ نکل سکے.
اچھا,
یہاں پر بات اٹکی ہے.
اچھا, محمد عاطف, یہ بتائیے کہ نواز شریف کی امریکی نائب صدر جو بائیڈن سے بھی ملاقات ہوئی ہے, کچھ معلوم ہوا ہے کہ اس ملاقات میں کیا کہا گیا؟
جی دیکھیں, وائٹ ہاؤس کی طرف سے ابھی تک ایسی کوئی اطلاعات نہیں آئی ہیں کہ اس ملاقات میں کیا بات چیت ہوئی ہے, نہ ہی سفارت خانے کی پاکستانی سفارت خانے کے جو افسران ہیں ان کی طرف سے ہمیں ایسی کوئی معلومات مل سکی ہیں کہ اس میں کیا چیزیں ڈسکس کی گئیں. لیکن جو موڈ نظر آ رہا ہے, جو انوائرمنٹ بنا ہوا ہے, اس سے ہم یہ کہہ سکتے ہیں کہ یقیناً افغانستان سے متعلق معاملات پر بات چیت کی گئی ہوگی. یقیناً پاکستان کا جو ایک الزام ہے کہ بھارت مبینہ طور پر پاکستان میں دہشت گرد کاروائیوں میں ملوث ہے, پاٹا، کراچی اور بلوچستان میں یقیناً اس سے متعلق بات کی گئی ہوگی، کیونکہ کل جو میٹنگ سیکرٹری کیری کے ساتھ ہوئی تھی اس میں پاکستان نے وہ ڈوزیئرز جو کہ یونائٹڈ نیشنز میں دیے تھے وہی ڈوزیئرز سیکرٹری خارجہ سیکرٹری کیری کو بھی پیش کیے تھے، اور ظاہری بات ہے ان کا مقصد یہ تھا کہ آج جو میٹنگز ہونی ہیں نائب صدر اور صدر اوباما سے، ان میں ان امور سے متعلق بات کی جا سکے اور سیکرٹری کیری اور ان کا آفس وہ تمام اطلاعات جو ضروری ہیں اس معاملے میں وہ آگے پاس آن کر چکے ہوں گے. اس کے ساتھ ساتھ پرائم منسٹر نے یہ بھی کہا تھا کہ وہ انہوں نے جو چار نکاتی ایجنڈا پیش کیا تھا یونائٹڈ نیشنز میں بھارت کے ساتھ معاملات کو بہتر کرنے کے لیے اور امن مذاکرات کو آگے بڑھانے کے لیے، وہ اس ایجنڈے پر بھی امریکی ایڈمنسٹریشن سے بات کریں گے. تو یہ تو وہ چیزیں ہیں جو کہ پاکستانی سائڈ نے کہی ہیں کہ یہ ہوں گی، لیکن امریکن سائڈ سے کوئی بہت زیادہ اطلاعات مل نہیں رہی. ہم یہ جانتے ہیں کہ لشکر طیبہ کے خلاف مزید اقدامات کرنے کی بات کی گئی ہے، پہلے بھی کی گئی تھی اور ایک مرتبہ پھر حقانی نیٹورک کے خلاف اقدامات کرنے کی بھی بات کی گئی ہے. جس نیوکلیئر ڈیل کے بارے میں نفیسہ صاحبہ بہت زیادہ رومرز تھے یہاں امریکن میڈیا میں اور اس کے بعد پھر پاکستان میں بھی ہر جگہ صرف اس نیوکلیئر ڈیل پر بات کی جا رہی تھی، تو پہلی چیز تو میرے اندازے کے مطابق اس کو ڈیل کہنا کچھ غلط ہوگا. یہ ڈیل نہیں ہے، ایک نیگوشیشن ہے جو کہ بہت عرصے سے چل رہی ہے امریکہ اور پاکستان کے درمیان.
اچھا.
اور امریکن سائڈ اس نیگوشیشن میں یا ان مذاکرات میں اب یہ ٹرمز لانا چاہتی تھی کہ پاکستان اپنے نیوکلیئر پروگرام کو لمٹ کرے، یعنی اس کو محدود کرے صرف اور صرف بھارت تک، اور جن ٹیکٹیکل ویپنز کا ذکر کیا جا رہا تھا چونکہ پاکستان پہلے اس کو ڈینائی کر رہا تھا، لیکن اب شاید پاکستان کے لیے اس کا ڈینائل ممکن نہیں رہا تھا، اور چونکہ پرائم منسٹر نواز شریف پریزیڈنٹ اوباما سے مل رہے تھے تو پاکستان کے سیکرٹری خارجہ نے دو دن پہلے یہ اناؤنس کیا ایک پریس بریفنگ میں جو کہ پاکستانی سفارت خانے میں ہوئی تھی کہ پاکستان ٹیکٹیکل ویپنز یا لو ییلڈ ویپنز بنا رہا ہے. اب یہ چیزیں جو ہیں یہ تو حقائق ہیں، پاکستان نے یہ تسلیم کر لیا ہے کہ وہ یہ ہتھیار بنا رہا ہے اور یہ ہتھیار بھی انڈیا کے لیے ہی بنا رہا ہے. تو میرے خیال ہے اس میٹنگ میں افغانستان دہشت گرد گروپس کے خلاف آپریشن کے علاوہ جو ایک اور بہت زیادہ امپورٹنٹ چیز ہے وہ ہے انڈیا اور پاکستان کے تعلقات اور پاکستان کا ایٹمی پروگرام.
جو
کہ پاکستان کے سیکرٹری خارجہ بار بار یہ رد کرتے آئے ہیں اس بات کو کہ پاکستان امریکہ کے ساتھ کوئی نیوکلیئر ڈیل کر رہا ہے، وچ از ٹرو، اتنی جلدی تو کوئی ڈیل ہو نہیں سکتی، لیکن وہ اس بات کو بھی ڈینائی کرتے ہیں کہ پاکستان کے پروگرام نیوکلیئر پروگرام کو لمٹ کرنے پر کوئی بات ہو رہی ہے.
اچھا جی، آپ دو منٹ اور رہیں ہمارے ساتھ. رضا رومی، جانے سے پہلے اگر آپ ہمیں بتا سکیں کہ یہ جو 8 نئے F-16 فائٹر جیٹس ہیں جو کہ پاکستان کو دیے جائیں گے اور جس میں ایک اصولی فیصلہ ہو گیا ہے اوباما انتظامیہ کا کہ وہ ان کو بیچے گا، یہ آپ کے خیال میں کس حد تک سود مند ہے پاکستان کے لیے؟ دیگر یہ کہ کیا یہ F-16 صرف ملک کے اندر اڑائے جائیں گے یا ملک سے باہر؟
دیکھیے، F-16 کا تو آپ جانتی ہیں نفیسہ کہ یہ تو معاملہ ہمیشہ ایک نیگوشیٹنگ وہ پلانک رہا ہے، اور پہلے بھی کیونکہ امریکہ جو ہے پہلے 1990 کی دہائی میں اس کے اوپر مسئلہ رہا، F-16 جھکے رہے، پھر بعد میں وہ جب ہم وار آن ٹیرر میں آ گئے تو وہ دوبارہ سے ایشو ہو گئے، اب مزید بیچنے کی بات ہو رہی ہے. تو یہ ایک طرح سے پاکستان کی ڈیمانڈ ہے اپنے ڈیفینس سسٹم کو اسٹرینتھن کرنے کی، اور F-16 کا استعمال تو مینلی تو دیکھیے ایکسٹرنل جو پاکستان کی تھریٹ ہے اور وہ ہندوستان ہی ان کے کیلکولیشن میں ہے، وہ تو ان کے خلاف ہے. لیکن جس طرح سے اس وقت آپریشن ضرب عظم میں بھی ایریل بمبارڈمنٹ تو بہت زیادہ ہوئی ہے اور جاری اور ساری ہے، اس میں ایک ڈرون کا بھی اضافہ ہو چکا ہے جو کہ ہم نے تیار کیا ہے براک نامی ڈرون، تو یہ F-16 تو استعمال ہو سکتے ہیں. لیکن یہ ایک امریکہ کی طرف سے ایک یوں سمجھیے کیرٹ ہے پاکستان کو اپنے ساتھ جو ہے اپنے اتحادی ہونے کا ایک اور ثبوت دینے کا یہ اظہار ہے، کیونکہ جیسا کہ میں نے پہلے عرض کیا کہ اس وقت امریکہ کی ٹاپ پرائرٹی یہ ہے کہ ریجنل جو سلامتی ہے خطے میں وہ، اس میں پاکستان کا مستقبل کا رول جو ہے وہ مزید بڑھے، اور اس طرح سے بڑھے کہ جہاں پر یہ آپس میں جو اختلافات ہیں وہ کم سے کم ہو سکیں. اسی لیے یہ میٹنگ جو ہے اس کو ریجنل سیکیورٹی کا فوکس دیا جا رہا ہے جیسا کہ آتف نے بھی کہا تھا.
اچھا ٹھیک ہے، بہت شکریہ. یہ تھے سیاسی تجزیہ کار رضا رومی جو ایتھیکا کالج نیو یارک میں پڑھاتے ہیں. آپ کی شرکت کا شکریہ اور ہماری طرف سے خدا حافظ.
خدا.
اس کے بعد ایک مختصر وقفہ لیتے ہیں.
What's up, Pakistan? क्या सीन है पाकिस्तान? जानिए facebook.com/voaurdu या twitter.com/urduvoa. हमसे राब्ता कीजिए urduvoa.com पर. What's up, Pakistan? क्या सीन है पाकिस्तान? urduvoa.com.
मेरी और आपकी दुनिया तब्दील हो रही है. ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे. लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ. मैं हूं ताबिंदा नेगी.
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं. और हम आते हैं एक और जुड़े हुए मौजू की तरफ. जैसे कि आप लोगों ने खबरों में सुना होगा कि आज भी पाकिस्तानी फजाइया ने तीरा वादी में हमले किए हैं. इस सिलसिले में इस वक्त बताया जा रहा है कि हमारे साथ पाकिस्तान अफगानिस्तान की सरहद पर सियासी तजयाकार मुश्ताक यूसुफजई हैं. मुश्ताक यूसुफजई, आपको खुश आमदेद. तो आप देख रहे हैं कि मियां नवाज शरीफ यहाँ हैं और आज की खबर ये है कि कोई 8 जो हैं F-16 तैयारे पाकिस्तान को बेचे जाएंगे. आज की खबर बताइए कि वो तैयारे जो इस्तेमाल हुए हैं तीरा वादी में, वो किस किस्म के हैं, उनके ठिकाने क्या हैं, किन के पीछे जा रहे हैं?
जी बिल्कुल, देखिए ये यहाँ तक मुझे पता है, जो मेरी मालूमात है, अब तक जब पाकिस्तान को F-16 मिली है तो मैं हमेशा, मैंने अपने स्टोरीज में लिखा भी है कई बार कि ये पाकिस्तानी सरहद से बाहर नहीं गई हैं और इनका ज्यादातर इस्तेमाल हुआ है मिलिटेंट्स के खिलाफ, स्वात में, बुनेर में, दीर में, बाजवल और मोमंद और जितनी आपके ट्राइबल एरियाज हैं, कुर्रम, खैबर एजेंसी, हिमाली वजरिस्तान, जनीब वजरिस्तान और औरंगजे, इन तमाम इलाकों में हुई है. लेकिन जो मैंने रिपोर्टिंग की है इन इलाकों में, और मैंने खुद भी देखा है कि इस बमबारी के बाद कई इलाकों में मैं खुद गया हूँ, मेरे ख्याल में ये इफेक्टिव वेपन नहीं है, ये मौसर हथियार नहीं है मिलिटेंट्स या उन लोगों के खिलाफ जो मिलिटेंट तंजीमें हैं मुख्तलिफ इलाकों से, मुख्तलिफ ममालिक से इस वक्त आई हुई हैं. और ये जो पाकिस्तान और अफगानिस्तान के मेन जो इलाके हैं, दरमियान में इलाके हैं, यहाँ पे छुपे हुए हैं, ये आप बम मारते हैं फिजा से और नीचे, चूंकि वो उनके ठिकाने होते हैं बहुत दूर दूर और दो चार लोग रहते हैं एक जगह पे. और आजकल तो उन्होंने बिल्कुल स्ट्रेटजी भी चेंज की हुई है, वो तो गारों के अंदर रहते हैं शवाल में और जनूबी बलूचिस्तान के मुख्तलिफ इलाकों में और पिरा में. तो ये इससे नुकसान बहुत ज्यादा हुआ है, इससे तबाही बहुत ज्यादा हुई है.
ये बताइए मुश्ताक यूसुफ जी कि इस वक्त जो तैयारे इस्तेमाल किए गए हैं, आज तीरा वादी में जो फजाई हमले हुए हैं, उनके बारे में इल्म है क्या? ये पुराने F-16s हैं, किस किस्म के तैयारे हैं जो इस्तेमाल हो रहे हैं?
देखिए ये ज्यादातर जो तैयारे हैं F-16, ये या तो पिशावर के यहाँ पे जो PF करता है यहाँ से उड़ते हैं, या ये कामरा एयरबेस से उड़ते हैं और वहाँ जाते हैं. ये कोई नहीं देखता, कोई वहाँ पे है नहीं कि वो खुद देखे. हमें तो सिर्फ IFPR की तरफ से एक बयान मिलता है मीडिया को कि ये बमबारी हुई है, रात को हुई है, अर्ली मॉर्निंग हुई है, इसमें इतने इतने लोग मारे गए हैं. मैं आपको बता दूँ कि जिन जिन इलाकों में मिलिट्री ऑपरेशन शुरू हो जाता है वहाँ पे मीडिया को बिल्कुल ब्लैकआउट किया जाता है, कोई वहाँ पे सहाबी नहीं जा सकता, कोई जो है मीडिया के लोग वहाँ पे इंडिपेंडेंटली नहीं जा सकते उन इलाकों में कि वो देखे कि वाकई ये जो लोग मरे हैं, कि वहाँ पे ठिकाने तबाह हुए हैं, ये वाकई मिलिटेंट्स के थे, यहाँ पे वाकई तालिबान मारे गए हैं, दहशतगर्द मारे गए हैं, और वाकई ये जो ठिकाने हैं, जो घर तबाह हुए हैं, ये उनके कंट्रोल में थे. तो ये तो बहुत मुश्किल है. देखिए 15 जून 2014 को ज़र्ब अज़ब, इसका बड़ा चर्चा किया जा रहा है पाकिस्तान के अंदर और पाकिस्तान से बाहर, ये इससे जो बिल्कुल मिलिटेंट्स की वो कमर टूट गई है, ये शुमाली वज़ीरिस्तान में शुरू हुआ था. अब तक वहाँ पे कोई सहाफी जाने में कामयाब नहीं हुआ है, या तो लोग लो जाते हैं जो कि हेलीकॉप्टर में IFPR लेके जाते हैं. आपको पता है कि एम्बेडेड जर्नलिज्म है, वो आपको खास इलाके तक ले जाते हैं, आपको वहाँ पे ब्रीफिंग दी जाती है, कोई आप वहाँ से नहीं जा सकते. तो मेरे ख्याल में ये इसमें वाकई बहुत मुश्किलात है, ये जो इस वक्त फौज लड़ रही है शुमाली वज़ीरिस्तान में, میرعلی اور میران شاہ کو کلیئر کر چکے ہیں, لیکن ابھی تک ان کو کافی مشکلات ہیں آگے جانے میں, تاخیر کو کلیئر کرنے میں, شہباز کو کلیئر کرنے میں. اور ہم نے کئی بار سنا ہے کہ کرا ویلی جو ہے وہ کلیئر ہو چکا ہے, وہاں پہ تمام کے تمام ملٹنٹ ختم ہو گئے ہیں, لیکن پھر ہفتہ بعد دو ہفتے بعد ہمیں دوبارہ وہ خبریں آنے شروع ہو جاتی ہیں کہ وہاں دوبارہ بمباری ہوئی ہے, 20 لوگ مارے گئے ہیں, 30 مارے گئے. میرے خیال میں سب سے اچھا طریقہ یہ ہے کہ صرف بمباری سے کچھ نہیں ہوتا, وہاں پہ جو ایڈمنسٹریشن ہے, جو لوگ وہاں سے ڈسپلیس ہو چکے ہیں, ان کے گھر بار تباہ ہو چکے ہیں اور وہ سالوں سال کیمپوں میں رہ رہے ہیں, شہروں کے اندر رہ رہے ہیں, ان کو آپ بات کریں, وہ علاقوں میں آپ اپنی رٹ بحال کریں.
بالکل بالکل, نہیں آپ کی بات صحیح ہے. اس موڑ پہ ہم آپ کا شکریہ ادا کرتے ہیں. ہمارے ساتھ تھے پاکستان افغانستان کی سرحد پر سیاسی تجزیہ کار مشتاق یوسفزئی, بہت شکریہ اور خدا حافظ. اس وقت ہم چلتے ہیں امریکہ, اور کیونکہ امریکہ میں کچھ تازہ خبریں آئی ہیں, جیسے کہ آپ جانتے ہیں کہ ڈیموکریٹک پارٹی کے لیے صدارتی امیدوار آج ہلری کلنٹن بنغازی میں کی جو ہیئرنگز ہیں اس میں کچھ ٹیسٹیمونی پیش کر رہی ہیں. اس حوالے سے اور کچھ اور خارجہ معاملات پر ہم گفتگو کریں گے. اس سیگمنٹ میں ہمارے ساتھ ہوں گے ڈاکٹر طاہر روہیل اور مشرق وسطی میں سابق سفیر مشتاق مہر. لیکن ہم ایک مختصر وقفہ لیتے ہیں اور اس کے بعد باتوں کا سلسلہ جاری رکھتے ہیں. جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور اس وقت ہم آتے ہیں شکاگو میں ہیں ہمارے ساتھ سیاسی تجزیہ کار ڈاکٹر طاہر روہیل جو ڈیموکریٹک پارٹی کے حامی بھی ہیں. اور ڈاکٹر طاہر آپ کو خوش آمدید. ڈاکٹر طاہر روہیل
جی بول رہا ہوں, بہت شکریہ جناب.
یہ بتائیے کہ ہم بھی جانتے ہیں کہ انتخابات ہوں گے اگلے سال, اس سال ہم نے دیکھا کہ کافی گہما گہمی رہی ہے. ڈیموکریٹک پارٹی کی طرف سے اب کہا جاتا ہے کہ دو ہی امیدوار ہیں جو سنجیدہ ہیں یا جن کو لوگ سنجیدگی سے لیتے ہیں, ایک ہیں ہلری کلنٹن اور برنی سینڈرز. لیکن کہا یہ جا رہا ہے کہ ہلری کلنٹن کے لیے آج کل بھی مصیبت جو ہے وہ قائم ہے, اور آج بھی کوئی 8 گھنٹے تک کہا جا رہا ہے کہ لیبیا میں جو واقعات ہوئے تھے اس پر ہیئرنگز ہو رہی ہیں. یہ بتائیے آپ کیا سمجھتے ہیں, کیا ڈیموکریٹک پارٹی کی طرف سے واقعی قصور ہوا تھا جس کی وجہ سے آج بھی کلنٹن سے سوالات کیے جا رہے ہیں, یا پھر ریپبلکنز محض ڈیموکریٹس کو الجھانے کے لیے یہ سب کچھ کر رہے ہیں؟
جہاں تک امریکی عوام کا تعلق ہے, وہاں سی این این کے سروے اور ایک دو اس طرح کے سرویز ہیں جس سے پتہ چلتا ہے کہ امریکہ میں جو لوگ سروے بھرتے ہیں ان کی 75% یعنی 3/4 وہ جو لوگ ہیں وہ اس خیال سے ہیں کہ یہ صرف ہلری کلنٹن کو پھنسانے کے لیے, ان کو بدنام کرنے کے لیے, اور ان کی جو آئندہ توقعات ہیں صدر بننے کی, الیکشن میں جو ان کی اپوزیشن ہے اس کو کمزور کرنے کے لیے ریپبلکن پارٹی نے یہ ہیئرنگ رکھی ہوئی ہے. اور اس کے پارٹیزن ہونے میں یا اس ہیئرنگ میں جو لوگ بیٹھ کے سوال جواب کریں گے وہ پرائمریلی ان کا بنیادی مقصد جو ہے وہ ہلری کلنٹن کو ڈیموکریٹک پارٹی کے صدارتی امیدوار کے طور پہ ضرب لگانا ہے. یہ ایک بہت عمومی رائے ہے. اور اب جو وہ لوگ جنہوں نے ان پہ جرا کرنی ہے ہلری کلنٹن کے اوپر, ان کے پاس اس سے پہلے 7 کمیٹیاں جو تھیں انہوں نے, مختلف کمیٹیوں نے اس سارے مسئلے کو سنجیدگی سے دیکھا ہے, اس کو بہت ڈیٹیل سے دیکھا ہے اور ایک غیر سیاسی نقطۂ نظر سے دیکھا ہے, اور کوئی ایسی چیز اس میں سے نہیں ملی कोई ऐसी स्मोकिंग गन नहीं मिली, कहीं से धुआं नहीं उठा, कहीं से कोई ऐसी शक वाली कोई बात नहीं हुई जिसमें हिलरी क्लिंटन जो है वो उन तक इल्जाम आए। सूरत हाल वहाँ बेनगाजी में जो थी वो जो अमेरिका के वहाँ के लोकल CIA और उस तरह के जो अफसरान थे, वजारत खारजा के जो लोग थे, वो उसको हैंडल कर रहे थे, लेकिन बात उनके हाथों से निकल गई और इंसानी जानों का ज़िया हुआ। हिलरी क्लिंटन ने और इनके हमले ने उस वक्त जो भी तफसीलात दी वो CIA की अंदरूनी उनकी जो फैक्ट फाइंडिंग या जो तफसीलात जानने की उनकी CIA की कोशिशें थी उनसे जो तफसीलात निकली उनको इन्होंने उसी तरीके से मीडिया को सामने मीडिया के सामने रखा और इनको प्रेजेंट किया। और बाद में हिलरी क्लिंटन ने अपनी एक लिहाज से अखलाकी बढ़ाई और उस सूरत हाल को ऑन करने के लिए उस सारी सूरत हाल की जिम्मेदारी भी ली और उन्होंने कहा कि ये मैं इसकी जो भी है इसकी मैं मुकम्मल जिम्मेदारी लेती हूँ क्योंकि मैं इस महकमे की हेड थी।
जी जी।
लेकिन रिपब्लिकन जो हैं वो सदर ओबामा को भी इसमें उलझाना चाहते थे और वो
यही सवाल पे आते हैं। आप जानते हैं कि कल भी अमेरिका के नायब सदर जो बाइडन ने ऐलान किया कि वो अब इंतखाबात नहीं लड़ेंगे, लेकिन उनका ये कहना था कि जो ओबामा की वसीयत है, उनकी लेगेसी है, वो आगे बढ़ानी चाहिए और डेमोक्रेटिक पार्टी में वो फाल किरदार अदा करते रहेंगे। अभी आप क्या समझते हैं कि अगले साल जब इंतखाबात होंगे तो डेमोक्रेटिक पार्टी के लिए क्या चांसेस हैं जीतने के?
डेमोक्रेटिक पार्टी के चांसेस जो है वो किसी हद तक जो उनके दूसरी तरफ जो उम्मीदवार आएंगे उससे भी पता चलेगा कि इनकी क्या पोजीशन है। सदर ओबामा जो है वो एक लेगेसी हैं, एक तारीख ने जो वर्क उल्टाया था, एक तारीख ने जो करवट ली थी उस करवट के नतीजे में आए और अमेरिका में जो लोगों की जिस तरीके से सोच बदल रही है और अमेरिका में एक जो मिडिल क्लास है वो सुखर रही है और उसकी जो परेशानियां हैं या अमेरिका में जो गरीबी है वो सारी बातें हैं, फिर रंगो नस्ल के मसाइल अमेरिका में हैं। तो सदर ओबामा एक ऐसे सदर के तौर पे आए जिसमें डिस्कशन जो थी या जो बातचीत ज्यादा थी या जो बयानियां जो उस वक्त चल रहा था वो रंगो नस्ल के इम्तियाज और उसको रंगो नस्ल को एक्सेप्ट करना और उसको रिजेक्ट करने की जो टसल थी इन दो जो पोल हैं उनमें जो रस्साकशी चल रही थी उसके नतीजे में।
लेकिन डॉक्टर ताहिर आपके भी इल्म में हैं कि जो खारजा मामलात हैं उसमें कुछ कमी नज़र आ रही है इस वक्त। हम चलते हैं पाकिस्तान जहां से हमें मशरक़ वस्ता में साबिक सफ़ीर मुश्ताक महर ने ज्वाइन किया है। महर साहब आपको खुश आमदेद।
जी बहुत मेहरबानी, फरमाइए।
ये बताइए कि सदर ओबामा के बारे में बात कर रहे हैं और हम ये बात कर रहे हैं कि आया डेमोक्रेटिक पार्टी अगले साल अमेरिका में जीत सकती है या नहीं। कहा जा रहा है कि इस वक्त शाम जो है वो सबसे बड़ा मसला बन गया है अमेरिका के लिए। ये बताइए, कल सेक्रेटरी केरी और रूसी वजीर खारजा वियना में मुलाकात भी कर रहे हैं, करने वाले हैं शाम में, जो मामलात हैं उसके हवाले से आपके ख्याल में सदर ओबामा की जो खारजा पॉलिसी है शाम में उसमें क्या मुश्किलात हैं, क्या गलतियां हैं जिसकी वजह से अभी तक मामलात इतने ख़राब हैं सीरिया में?
जी मेरा नज़रिया ये है कि प्रेसिडेंट ओबामा की जो मिडल ईस्ट की फॉरेन पॉलिसी है वो बिल्कुल नाकाम रही है। उन्होंने जिस जगह पे हाथ लगाया है उस पे उनको शिकस्त हुई है। लीबिया है, ट्यूनिस है, इजिप्ट है, सऊदी अरेबिया है, शाम का आपने जिक्र किया, बहरीन में क्राइसिस है, यमन में क्राइसिस है, जो एक अच्छी बात हुई है वो ईरान के साथ डील हुई है, पाकिस्तान में बुरा असर है, अफगानिस्तान की जंग वो नहीं जीत सके, उन्होंने प्रॉमिस किया था कि वो ट्रुप्स को विड्रॉ कर सकेंगे, वो कामयाब नहीं हुए। तो जो एशिया में इम्प्रेशन है वो ये है कि ये ओबामा साहब की हुकूमत के दौरान अमेरिका का इन्फ्लुएंस एशियाटिक रीजन में कमज़ोर हुआ है, और इकोनॉमिकली तो बहुत कमज़ोर हुआ है क्योंकि उसमें नई पावर्स जैसे हिंदुस्तान है, चाइना है, रशिया है, वियतनाम है, वो आगे बढ़ी हैं, और जो पुराने उनके दोस्त हैं जैसे जापान है, फार्मूसा है, साउथ कोरिया है, वो पीछे रह गए हैं। पॉलिटिकली उनका इन्फ्लुएंस एशिया में हमें कम नज़र आता है क्योंकि नई ऑर्गेनाइजेशन जैसे शंघाई कोऑपरेशन ऑर्गेनाइजेशन बन गई है, जो यूरोप का एक रोल था मेडिटेरियन कंट्रीज में वो बिल्कुल एलिमिनेट हो गया है, जो फलस्तीन के बारे में इतनी कॉन्फ्रेंसेज हुई थी, मैड्रिड की कॉन्फ्रेंस हुई थी, ऑस्लो की कॉन्फ्रेंस हुई थी, उसका कोई असर नहीं हुआ, और अमेरिका जो बहुत बड़ी सुपर पावर था एक लिहाज से बुश के ज़माने में, वो बड़ा स्ट्रांग था, बड़ा वोकल था, तो वो बहुत हद तक चेंज हुआ है, और ये चेंज जो है वो एक कॉमन परसेप्शन है, अमेरिका की वीकनेस है। तो हम समझते हैं कि ये जो इलेक्शन होंगे इसमें डेमोक्रेट्स अगर तीसरी दफ़ा इलेक्शन जीतते हैं तो ये बहुत बड़ा सरप्राइज होगा।
अच्छा, बहुत दिलचस्प। डॉक्टर ताहिर रोहेल, आपके भी इल्म में हैं कि इस वक्त शाम के जो सदर हैं बशार उल असद, वो भी रूस के सदर से मिलने गए, और यहाँ अमेरिका में इसके बारे में तबसरे किए जा रहे हैं कि ये रूसी सदर की कामयाबी है कि सीरिया के जो हैं सदर वो उनसे मिलने आए। ये बताइए, साल के लगभग रह गया है और उसके बाद इंतखाबात होंगे, डेमोक्रेट्स आपके ख्याल में जो उनके बारे में एक तसव्वुर है दुनिया में कि खारजा पॉलिसी में किसी हद तक नाकाम रहे हैं, इसको वो तब्दील कर सकते हैं इतने मुख्तसर अरसे में?
बहुत मुश्किल नज़र आता है। ये मिडल ईस्ट के जो मसाइल हैं, अफगानिस्तान के जो मसाइल हैं, ये किसी अमरीकी सदर या किसी एक मुल्क के सदर की पे स्केल से बहुत ज़्यादा मुश्किल हैं, और मेरे ख्याल में ये जो है इनकी हर रीजन की या हर मुल्क की एक अपनी डायनामिक्स है, और उनका एक वहाँ जो चीज़ें हो रही हैं उनका एक अपना मोमेंटम है, और उसमें जो जो प्लेयर जिस जिस मुल्क में जिस तरीके से अपने आप को प्रोजेक्ट कर रहे हैं या इन्वॉल्व कर रहे हैं, जिस तरह से वो लड़ाई या सफारती तरीके से काम कर रहे हैं, वो हर मुल्क की सूरत हाल जो है वो उनमें कुछ चीजें कॉमन शायद इस तरह से आप कह सकते हैं कि लीडरशिप का बहरान है, लेकिन जो रीजनल लेवल पे जो चीजें होनी है वो उसी लेवल पे होनी है। कोई भी मुल्क, अमेरिका हो या रूस हो या चाइना हो, उसके पास इतने रिसोर्सेज नहीं है, इतने मादी रिसोर्सेज नहीं है, इतने फौजी और एयरफोर्स और मरीन और इस तरह की जो चीजें चाहिए होती हैं वो नहीं है, सफारती इन्फ्लुएंस किसी एक पार्टी का नहीं है और अमेरिका के भी नहीं है। अमेरिका के अंदर जो जो बहस है वो कुछ इस तरह से है कि ये जो सारा बखेड़ा मिडल ईस्ट का है, ये जॉर्ज बुश साहब के जमाने से शुरू हुआ, इराक की रियासत की तबाही और इराक को तोड़ने का जो अमल शुरू हुआ, उस अमल के नतीजे में अमेरिका का बहुत ज्यादा रुपए पैसे का खर्चा हुआ, यहाँ अमेरिका के अंदर लोगों की ख्वाहिश
जी और डॉक्टर ताहिर, क्योंकि ये बहस तो जाहिर है जारी रहेगी। हमारे साथ थे डेमोक्रेटिक पार्टी के हामी डॉक्टर ताहिर रोहेल, और उनके साथ थे मशरक़ वुस्ता में पाकिस्तान के साबिक सफीर मुश्ताक महर। बहुत शुक्रिया और खुदा हाफिज़। और इस वक्त जहां रंग को समेटते हैं। वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे थे जहां रंग, और मैं नफीसा हूद भाई की तरफ से बहुत शुक्रिया और खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं।